नवसर्जक अग्रस्रष्टा र वरिष्ठ साहित्यकारहरूको साहित्यिक सिर्जनाको सङ्गालो कार्यक्रम स्पन्दन बिहिबार राति 9:15 to 10 p.m. सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz को तरङ्गमा प्रस्तुता म चन्द्र थापाको साथमा
बेहोसी पछि त होसमा आउँदा याद आमी भो यहाँ पिउने म पिलाउने क्या बदनामी
गजल मुक्तक भावना र शायरीको जीवन्त गीति संग्रह कार्यक्रम स्पन्दन
एफएम 93.8 MHz सुन्दै बसिरहनु भएका तपाईँ सम्पूर्ण साहित्यिक मनहरूमा रात्रिकालीन अभिवादन गर्दछौँ। म हुँ तपाईँकै भावनात्मक साथी चन्द्र थापा, अनि यति बेला मलाई प्रविधि संयोजनबाट आरडिजीले सहयोग गरिराख्नु भएको छ। श्रोता, यति बेला तपाईँ कार्यक्रम स्पन्दनको साथमा हुनुहुन्छ। कार्यक्रम स्पन्दनमा हामी प्रत्येक बिहिबार तपाईँका गजल अनि मुक्तकहरूलाई कार्यक्रम स्पन्दनको फेसबुक पेजबाट सभार गर्ने गर्दछौँ, अनि कार्यक्रम स्पन्दनको मेल आइडीमा प्राप्त भएका तपाईँका गजल अनि मुक्तकहरूलाई वाचन गर्ने गर्दछौँ। भने महिनाको अन्तिम बिहिबार एकजना सर्जक अग्रज साहित्यकारलाई हाम्रो स्टुडियोमा अतिथिको रूपमा निम्त्याएर उहाँसँग रात्रिकालीन गन्थनसँगै साहित्यिक भलाकुसारी गर्ने गर्दछौँ। यसै अन्तर्गत आज महिनाको अन्तिम बिहिबार आज पनि हामीले एकजना युवा साहित्यकार, सर्जक, गजलकार महेन्द्र मोचन रहस्यलाई हाम्रो स्टुडियोमा निम्त्याएका छौँ। कार्यक्रम स्पन्दनको 295 श्रृङ्खलामा उहाँलाई स्वागत गर्छौँ। है त, स्वागत छ तपाईँलाई।
धन्यवाद यहाँलाई।
महेन्द्रजी गजलकार हुनुहुन्छ। महेन्द्रजी, तपाईँको पूर्वथलो कहाँ जन्मनुभयो, पहाडी ठेगाना बताइदिनुहोस् न।
हुन्छ, यति बेला सर्वप्रथम त यो दिनेश एफएमसँग जोडिराख्नुभएका सम्पूर्ण श्रोताहरू, त्यसपछि गजलसँग सम्बन्धित सबै गजलमनहरू, सबै अग्रजहरूलाई यो गजलीय नमन, रात्रिकालीन नमस्कार। त्यसपछि दिनेश एफएमलाई पनि धन्यवाद दिँदै मलाई यो दिनेश एफएममा यो समय दिनुभयो र मेरा लागि समय छुट्याएर मलाई यहाँले चाहिँ अलिकति माथि उजागर हुने यो प्रयत्न गरिदिनु भएकोमा यहाँप्रति हृदयबाट आभार प्रकट गर्न चाहन्छु। र यहाँले भने जस्तै मेरो नाम चाहिँ यहाँले अघि नै भनिसक्नु भएको छ, सम्पूर्ण श्रोताहरूलाई सायद थाहा भइसक्यो होला। मेरो नाम फेरि म तपाईँहरूलाई भन्न चाहन्छु, मेरो वास्तविक नाम महेन्द्र बम र साहित्यिक नाम महेन्द्र मोचन रहस्य। म मेरो जन्मथलो डोटी जिल्ला, सुदूरपश्चिमको डोटी जिल्ला सातफरी गाविसको वडा नम्बर 2 जजला, यो साबिकको ठेगाना हो। अहिले भोक्टान गाउँपालिकामा परिणत भएर भोक्टान गाउँपालिकाको वडा नम्बर 4 मेरो घर पहाडमा।
डोटीमा जन्मिएर धनगढीमा पढाइको सिलसिलामा आउनुभएको छ।
हजुर, यति बेला म धनगढी कैलाली मल्टिपल क्याम्पस, कैलाली बहुमुखी क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत
हुनुहुन्छ। अनि गजलको हुनुहुन्छ।
गजल पनि समयले साथ दिएसम्म र यसो परिस्थितिहरूले कहिलेकाहीँ मनमा भावनाहरू चाहिँ सिर्जना गरिदिन्छन् र तिनीहरूलाई मैले कापी र कलमको सहाराले एउटा आकार दिने गर्छु।
परिस्थिति भनेपछि कसरी उत्पन्न हुन्छ
गजलहरू? खास गरेर प्राय सबै गजलकारहरूलाई हामीले हेर्ने हो भने कुनै न कुनै एउटा त्यस्तो परिस्थिति उहाँहरूसँग जोडिएको हुन्छ र मात्र एउटा सिर्जनाको त्यहाँबाट जन्म हुन्छ। प्राय हामीले सबैलाई हेऱ्यौँ भने सबै सर्जक अग्रजहरूका सिर्जनाहरूमा हामीले उहाँहरूलाई उहाँको परिस्थितिलाई पाउँछौँ, त्यसपछि राष्ट्र समाजलाई हामीले त्यहाँ भेटाउँछौँ र परिस्थिति भनेपछि प्राय हामीले यसो अलिकति यो गजल र कुनै पनि साहित्यिक विधाहरू सिर्जना हुँदाखेरि प्राय अलिकति सेन्टिमेन्टल खालका
गजल जन्मिनलाई मनमा चोट पर्नै पऱ्यो भन्न खोज्नुभएको
प्राय हामीले त्यो देख्ने गरेका छौँ र उहाँहरूमा त्यो प्रस्तुत गर्न सक्ने अभिव्यक्ति चाहिँ पलाउँदो रहेछ कि कुनै पनि व्यक्तित्वहरूमा कुनै पनि सर्जकहरूमा गजल सिर्जना हुनु कुनै पनि साहित्यिक विधा सिर्जना हुनुका पछाडि चाहिँ कारण के हुँदो रहेछ भने उसमा कुनै न कुनै प्रकारको एउटा त्यस्तो चोट परेपछि त्यो सिर्जना गर्ने शिल्प चाहिँ त्यहाँ उब्जिँदो रहेछ जन्मिँदो रहेछ।
गजल के हो त? गजल के हो लाग्छ तपाईँलाई?
गजल के हो भनेर यहाँले सोधिराख्नु पर्दाखेरि सोधिरहनु भएको छ यति बेला मलाई र मैले गजल सुरुमा चाहिँ गजलको परिचय दिँदाखेरि गजल हिन्दी उर्दू फारसी हुँदै नेपालीसम्म आइपुग्यो। उर्दू फारसी हिन्दी हुँदै नेपालीसम्म आइपुगेपछि हाम्रो नेपालमा चाहिँ गजलको सुरुवात मोतीराम भट्टले गर्नुभएको। गजल नेपालमा भित्रिनुपर्छ, भित्रिनुको पछाडि श्रेय चाहिँ मोतीराम भट्टमा जान्छ। र गजल भनेको के हो भन्दाखेरि गजल हामीले एकैछिन अगाडि पनि कुरा गऱ्यौँ, कुनै पनि सर्जकहरूको मनमा सिर्जना भएका सिर्जना शब्दहरूलाई एउटा स्वर्णिम शिल्पमा उहाँहरूले चाहिँ ढालेर कोरिएको एउटा स्वर्णिम दस्तावेज हो गजल भनेको। मैले चाहिँ गजललाई यसरी हेर्ने गरेको छु र त्यो एउटा शैलीमा ढालिएर निर्माण गरिएको यति ठुलो पहाड हो जसले हाम्रो समाजलाई, समाजमा भएका नकारात्मक कुराहरूलाई पनि यति सजिलै समाधान गरिदिन्छ, यति सजिलै उन्मूलन गरिदिन्छ। त्यो चाहिँ हामीले यति बेला भनेर भन्नुभन्दा पनि गजल एउटा समाधानको पहाड हो भनौँ न।
हुन्छ, हाम्रो साहित्यिक भलाखुसारीको अझै लामो यात्रा 45 मिनट बाँकी नै छ, तर त्योभन्दा पूर्व शुभारम्भमै तपाईँको एउटा गजल सुनिहालौँ न।
हुन्छ, धन्यवाद छ यहाँलाई। मैले यो कार्यक्रमको पहिलो गजल यति बेला वाचन गर्न चाहन्छु। पुतली जस्तै बनेर मन आँखै अगाडि, पुतली जस्तै बनेर मन आँखै अगाडि उड्न खोज्छ झन्झन आँखै अगाडि, पुतली जस्तै बनेर मन आँखै अगाडि उड्न खोज्छ झन्झन आँखै अगाडि, रहर पनि अनौठा अनौठा हुँदा रहेछन्, रहर पनि अनौठा अनौठा हुँदा रहेछन्, जुन तारा आएर बस्छन् आँखै अगाडि उड्न खोज्छ झन्झन आँखै अगाडि, बालाई बा भन्न लाज मान्छ छोराले, बालाई बा भन्न लाज मान्छ छोराले, चलेछ अनौठो चलन आँखै अगाडि उड्न खोज्छ झन्झन आँखै अगाडि, यो सहरमा मान्छे बन्न यसरी हिँड्नुपर्छ, यो सहरमा मान्छे बन्न यसरी हिँड्नुपर्छ, राखेर छातीमा घन आँखै अगाडि उड्न खोज्छ झन्झन आँखै अगाडि, भोलि जिन्दगी हराउने निश्चित भइसक्यो, भोलि जिन्दगी हराउने निश्चित भइसक्यो, जसरी हरायो बचपन आँखै अगाडि, भोलि जिन्दगी हराउने निश्चित भइसक्यो। गजलको अन्तिम शेर हो यो, भोलि जिन्दगी हराउने निश्चित भइसक्यो, जसरी हरायो बचपन आँखै अगाडि, पुतली जस्तै बनेर मन आँखै अगाडि उड्न खोज्छ झन्झन आँखै अगाडि।
आहा, सुन्दर गजल कोर्नु हुँदो रहेछ। कहिलेदेखि गजल यात्रा थाल्नु भयो नि?
गजल यात्राको सुरुवात मैले गरेको भनेर यहाँलाई जानकारी गराउनु पर्दा र सम्पूर्ण श्रोताहरूलाई यसलाई जानकारी गराउनु पर्दा, मैले गजल को बारेमा बुझेर लेख्न थालेको धेरै समय भएको छैन। गजलको बारेमा अध्ययन गरिसकेपछि मैले लेख्न थालेको लगभग 2 वर्ष जति अब पुग्छ समय, र मैले गजल मैले 9 कक्षा 8 कक्षा पहिला कोर्थेँ, तर त्यति बेला चाहिँ गजलको बारेमा मलाई गजल भनेको के हो भन्ने कुरा थाहा थिएन। अरूका गजलहरूलाई हेरेर मैले त्यस्तै तरिकाका आफ्ना शब्दहरूलाई चाहिँ कोर्ने प्रयत्न पहिला पनि गर्थेँ, तर तिनीहरूले चाहिँ निरन्तरता पाउन सकेनन्। केही अगाडि चाहिँ एकचोटि विश्राममा रहे र त्यो यात्रा मेरो सुरुवाती यात्रा रोकिएर त्यसपछि फेरि अलिकति विश्राम भइसकेपछि यो पछिल्लो 2 वर्ष यता चाहिँ मैले गजलहरू निरन्तर लगभग समयले 7 दिएसम्म, र त्यस्तो परिस्थिति जुन जब सिर्जना हुन्छ मलाई गजल कोर्नका लागि, जब त्यस्तो वातावरण सिर्जना हुन्छ मैले गजल कोर्दै आएको छु।
गजल कोर्न थाल्नु भएको करिबन दुई वर्ष भइसकेछ। यो दुई वर्षको अवधिको बिचमा तपाईँले कुनै पनि कृति जन्माउनु भयो या भएन?
यति बेला मैले व्यक्तिगत रूपमा आफ्नो कृति प्रकाशन गरिसकेको छैन र अहिले त्यस्तो तयारी पनि खासै छैन।
व्यक्तिगत रूपमा भनेपछि संयुक्त रूपमा त गर्नुभयो?
संयुक्त रूपमा एउटा अन्तर्देशीय गजल सङ्ग्रह हैसियत तिन भन्ने चितवनबाट हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानले चाहिँ यो हाम्रो बजारमा भनौँ न नेपालमा चाहिँ ल्याएको छ। त्यसमा मेरा 10 गजलहरू चाहिँ समावेश भएका छन्।
व्यक्तिगत आफ्नै चाहिँ निकाल्नु भएन?
आफ्नै व्यक्तिगत सङ्ग्रह चाहिँ
के छ, के छ तयारी?
तयारी मैले यति बेला सबै श्रोताहरूलाई, सबै अग्रजहरूलाई भनौँ न, मैले भन्नुपर्ने कुरा के हो भने हामी एउटा किताब निकालेर हामी चाहिँ यो यात्रालाई सार्थक बनाउन सक्छौँ भन्ने त्यो साँघुरो सोचबाट हामी पर हट्नुपर्छ। हामीले एकदम सक्षम र सफल अब्बल गजलहरू पहिला हामी सिर्जना गरौँ र त्यसपछि किताब निकाल्ने भन्ने कुरा, जबसम्म हामी हाम्रो गजलमा जबसम्म हामी दम्भ पाउँदैनौँ, जबसम्म त्यो दम्भको मूल्याङ्कन हाम्रो हुँदैन नि, तबसम्म गजल कीर्ति निकालिहाल्नुपर्छ, त्योभन्दा अगाडि निकालिहाल्नुपर्छ भन्ने मेरो मनमा त्यो धारणा छैन। त्यसैले मलाई के लाग्छ भने मैले दुई वर्षको यो यात्रा, यो गजलीय यात्रामा खासै त्यस्तो उत्कृष्ट राम्रो दम्भ भएका गजलहरू कोर्न सकेको छैन जस्तो मैले मलाई अनुभूत भएको छ। अब यहाँहरूको मूल्याङ्कन छुट्टै छ र कीर्ति निकाल्ने सन्दर्भमा चाहिँ म यति बेला हतार नगरी सस्तो लोकप्रियतामा भन्दा पनि पहिला आफ्ना गजललाई सशक्त बनाउन सकौँ, त्यसपछि कीर्ति निकाल्ने तयारी मेरो छ।
साँच्चै गजल त पक्कै पनि राम्रा छन् तपाईँका, पुनः अर्को गजल सुनिहाल्न मन लाग्यो।
हुन्छ, म यहाँलाई अर्को गजल यति बेला सुनाइहाल्छु। बल बरु बन्न परे पनि नजाति देश बचाउनका लागि, बरु बन्न परे पनि नजाति देश बचाउनका लागि, बन्दुक खेप्नुपर्छ ए छाती देश बचाउनका लागि, बरु बन्न परे पनि नजाति देश बचाउनका लागि, बन्दुक खेप्नुपर्छ ए छाती देश बचाउनका लागि, दिउँसो इट्टा भट्टीमा तैनात गर्नुपर्छ हातहरू, दिउँसो इट्टा भट्टीमा तैनात गर्नुपर्छ हातहरू, आँखा सिमानामा राति राति देश बचाउनका लागि, बन्दुक खेप्नुपर्छ ए छाती देश बचाउनका लागि, आजकल उनीसँग सामान्य बोलचाल पनि हुँदैन, आजकल उनीसँग सामान्य बोलचाल पनि हुँदैन, म हिँडेदेखि सम्बन्ध च्याति देश बचाउनका लागि, बन्दुक खेप्नुपर्छ ए छाती देश बचाउनका लागि, एक दुईजनाको शहादतले सिमाना नरहन पनि सक्छ, एक दुईजनाको शहादतले सिमाना नरहन पनि सक्छ, गजलको अन्तिम शेर बन्नुपर्छ कमिलाको जस्तै ताती देश बचाउनका लागि, बन्नु बरु बन्न परे पनि नजाति देश बचाउनका लागि, बन्दुक खेप्नुपर्छ ए छाती देश बचाउनका लागि,
बन्दुक खेप्नुपर्छ ए छाती देश बचाउनका लागि। आहा, निकै सुन्दर गजल गर्नु भएको छ। यो गजल सिर्जित हुनु अगाडिको रचना गर्व अलिकति सुनाइदिनुहोस् न।
मैले यो गजल कोर्दा कुर्नुभन्दा अगाडिको परिस्थिति यहाँलाई बताउनु पर्दाखेरि, केही समय अगाडि हाम्रो छिमेकी जिल्ला कञ्चनपुरमा एकजना राष्ट्रभक्ति नागरिकले
गोविन्द गौतमले
ज्यानको प्राणको आहुति दिनुभयो देशका लागि, र यो गजल मेरो उहाँप्रति समर्पित छ भनेर भन्दा पनि हुन्छ। र मैले त्यो परिस्थिति त्यति बेला देशमा त्योभन्दा अगाडि पनि पूर्वतिर केही व्यक्तित्वहरूले ज्यान गुमाउनुभयो, के यो हाम्रो पछिल्लो वर्षको घटनालाई स्मरण गर्दा टिकापुरमा पनि ठुलो घटना भयो
र कुनै घटनाले मन छोएको हुन्छ, त्यो मन छोइसकेपछि गजल जन्मिन्छ,
गजल
पहिल्यै भनिहाल्नु भएछ। हुन्छ, एकैछिन हामी व्यापारिक विश्राममा जान्छौँ अनि पुनः हाम्रो साहित्यिक भलाकुसारी अगाडि बढाउँला है त। यो छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत गर्छ श्रोता तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई। यति बेला तपाईँ कार्यक्रम स्पन्दनको साथमा हुनुहुन्छ। कार्यक्रम स्पन्दनमा हामी आज यति बेला गजलकार महेन्द्र मोचन रहस्यसँग साहित्यिक भलाकुसारी गरिरहेका छौँ अनि उहाँका गजल अनि मुक्तकहरूलाई सुनिरहेका छौँ। साहित्यिक बागमा उहाँका गजलहरूलाई तैर्याउँदै पारी पारीसम्मका सृजनशील वस्तुहरूसम्म पुर्याइरहेका छौँ। कार्यक्रमको यो अर्को चरणमा उहाँलाई पुनः स्वागत गर्छौँ।
धन्यवाद छ यहाँलाई।
महेन्द्रजी, गजल कोर्नुहुन्छ अनि मुक्तक पनि कोर्नुहुन्छ,
हजुर
यो दोस्रो चरणको शुभारम्भमै अर्को मुक्तक सुनाउन
म केही नबोली सरासर मुक्तकतिर जान्छु र त्यसपछि केही मुक्तको बारेमा भनौँला जब निरन्तर हिँडियो खोजीमा कायरहरूको जब निरन्तर हिँडियो खोजीमा कायरहरूको अनि यो देश भेटियो गोजीमा कायरहरूको जब निरन्तर हिँडियो खोजीमा कायरहरूको अनि यो देश भेटियो गोजीमा कायरहरूको सिमानामा जीवन मृत्युको प्रतिस्पर्धा चल्नेछ सिमानामा जीवन मृत्युको प्रतिस्पर्धा चल्नेछ मुलुक छनौट भइसक्यो रोजीमा कायरहरूको जब निरन्तर हिँडियो खोजीमा कायरहरूको अनि यो देश भेटियो गोजीमा कायरहरूको
वाह 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 यो देश भेटियो गोजीमा कायरहरूको देशभक्ति गजल अनि मुक्तक त सुन्दर कोर्नु हुँदो रहेछ नि त
अब यो चाहिँ यहाँको मूल्याङ्कनमा भर पर्ने कुरा मैले कस्तो खालको लेखेँ भन्ने मैले यहाँको मूल्याङ्कनलाई
यो उमेरमा त तपाईँका शृङ्गारिक गजलहरू माया प्रेमका गजलहरू जन्मिनु पर्ने हो
मैले यहाँलाई अघि पनि कार्यक्रमको सुरुवातमा हामीले त्यो कुराकानी गरेका थियौँ प्राय मान्छेमा जस्तो प्रकारको परिस्थितिको सिर्जना भयो त्यही प्रकारको त्यो सिर्जनाको पनि जन्म हुन्छ मैले अब त्यो माया प्रीतितिर भन्दा पनि अलिकति राष्ट्र समाज र आफ्ना व्यक्तिगत आफ्नो व्यक्तिगत जीवनलाई अलिक बढी प्रायोरिटी
गजलमा अलि परिवर्तन हुँदैछ पहिले शृङ्गारिक गजलहरू मात्रै हुन्थे भने अहिले गजलको तलाव अलि फराकिलो भएको छ
पक्कै पनि गजलको सुरुवात पनि प्रेमबाट नै भएको भनेर भन्ने गरिन्छ र सुरुमा चाहिँ पहिलो गजल लेख्दाखेरि आफ्नो प्रेमिकालाई प्रेमको अभिव्यक्ति गर्नका लागि गजल कोरिएको थियो भन्ने पनि इतिहासमा पढेका छौँ हामीले तर पछिल्लो समयमा हेर्दाखेरि अब त्यो स्थिति रहेन गजल एउटा साँघुरो बाटोबाट जन्मिएको विधा भए पनि नेपाली आकाशमा त यति बेला हामीले हेर्ने हो भने साहित्यको क्षेत्रमा आधा आकाश गजलले ढाकेको छ भनेर भन्दा पनि हुन्छ र गजलले अब मात्र प्रेमलाई मात्र नसमेटेर यति बेला समाजका सबै सम्पूर्ण पक्षलाई प्रतिनिधित्व गरेर यति बेला आफ्नो कदमहरू अगाडि बढाइरहेको छ यो हामी तपाईँले देखिराखेका छौँ
हुन्छ पुनः अर्को गजल सुनिहाल
हुन्छ म यति बेला अर्को गजल सुनाउँछु यो राष्ट्रभक्तिभन्दा अलि बाहिरको गजल जुन दिन साहु गयो ढोकामा तमसुख छोडेर जुन दिन साहु गयो ढोकामा तमसुख छोडेर त्यसै दिन हिँडेको हुँ म पनि मुलुक छोडेर जुन दिन साहु गयो ढोकामा तमसुख छोडेर त्यसै दिन हिँडेको हुँ म पनि मुलुक छोडेर राहदानी बोकेर आँसुका टिका लगाउँदै राहदानी बोकेर आँसुका टिका लगाउँदै छोरो निस्कियो बाको अवस्था नाजुक छोडेर त्यसै दिन हिँडेको हुँ म पनि मुलुक छोडेर मैले मित्रकै दर्जामा राखिदिएँ शत्रुलाई पनि मैले मित्रकै दर्जामा राखिदिएँ शत्रुलाई पनि मित्रै गएपछि घाउका लागि नुनचुक छोडेर त्यसै दिन हिँडेको हुँ म पनि मुलुक छोडेर देश खोज्न गएका बा हराउँछु कि भन्ने डरले देश खोज्न गएका बा हराउँछु कि भन्ने डरले गएका हुन् छोराकै सिरानमा बन्दुक छोडेर त्यसै दिन हिँडेको हुँ म पनि मुलुक छोडेर तिमी गएदेखि यस्तो लाग्न थालेको छ गजलको अन्तिम शेर तिमी गएदेखि यस्तो लाग्न थालेको छ कहाँ हिँडेको होला मुटु ढुकढुक छोडेर जुन दिन साहु गयो ढोकामा तमसुक छोडेर त्यसै दिन हिँडेको हुँ म पनि मुलुक छोडेर
सुन्दर गजल गर्नुहुन्छ गजलमा दम्भ भेटिन्छ र पनि गजल कीर्ति निकाल्न त पछाडि पर्नु भएको छ कारण
मैले अघि पनि कुरा गरेको थिएँ यो यहाँको मूल्याङ्कन मैले यति बेला मात्र पाएँ र मैले यहाँको मूल्याङ्कनलाई हेर्दाखेरि मैले सबल अब्बल गजल लेख्न सकेको रहेछु भन्ने अलिकति मलाई त्यो आभास भएको छ र अब यस्तै यहाँहरूको साथ समर्थन पाइराख्यो भने र मेरा सिर्जनाहरूको जन्म यसरी नै भइराख्यो भने म अब केही समयभित्र नै कृतिहरू निकाल्छु होला
पक्कै पनि आशा गर्छु छिटोभन्दा छिटो तपाईँको कृति हाम्रो हातमा परोस्
हुन्छ अब
तपाईँलाई साहित्यिक यात्रामा हिँड्दा घर परिवारको सहयोग साथ के कस्तो रह्यो
एकदमै पूर्ण सहयोग छ भन्नुपर्छ घर परिवारको मलाई गजल लेख्न सिकाउने र त्यो प्रेरणा मैले पाएको भनौँ न सिकाउने भन्दा पनि मैले गजल लेख्नका लागि प्रेरणा पाएको मैले आफ्ना आफन्त आफ्नै दाजुहरूबाट मैले गजल लेख्ने प्रेरणा पाएको हुँ र केही साथीहरू
दाजुहरू पनि गजल लेख्नुहुन्छ
दाजुहरूले पनि गजल कोर्नुहुन्छ हामी परिवारमा चाहिँ चार भाइमा म साइलो र दुईजना म भन्दा अगाडि दाजुहरू हुनुहुन्छ, उहाँहरूले पनि गजल कोर्नुहुन्छ। मैले गजल लेख्ने प्रेरणा पाएको भनेकै उहाँहरूबाट पहिलो प्रेरणा पाएको, त्यसपछि साथीहरूले चाहिँ सहयोग गरिसकेपछि अब गजलको बाटोमा हिँडिरहँदाखेरि तपाईँहरू सबैको सहयोग छ मलाई।
गजल गजलको पहिलेको तुलना र अहिलेको तुलना गर्दाखेरि कस्तो पाउनुभयो?
एकदमै हामीले साँघुरो कुराहरू अघि पनि गयौँ, पहिलाका गजलहरू साँघुरा थिए भनेको गजल पहिला कस्ता थिए भनेपछि मात्रै हामीले अघि पनि भन्यौँ, प्रेमको अभिव्यक्तिका लागि मात्र एउटा गजल लेखिए पहिला, तर पछिल्लो समयमा त्यो रहेन अवस्था। अब गजलहरू आधुनिक तरिकाका गजल पनि आए, गजलहरूलाई क्लासिफिकेसन भनेको वर्गीकरण गर्न थालियो। अब गजलहरूलाई वर्गीकरण गरिएर जस्तो गैरबहर बहरबद्ध गजलहरू अहिले, त्यसपछि अब मुक्तकलाई पनि गजलकै लघुविधा भनेर चिनिन्छ र मुक्तकहरू पनि जन्मिन थाले। गजलहरू पनि पछिल्लो समयमा आइसकेपछि अब पहिलेका जस्ता साँघुरा गजलहरू रहेनन्, अब गजलले समाजको सबै वर्गको प्रतिनिधित्व गर्न सक्ने गजल भएको छ र समाज परिवर्तनमा पनि गजलको एउटा अहम महत्त्वपूर्ण भूमिका छ भनेर यति बेला हामीले भन्न सक्छौँ।
सुदूरको उत्तर पूर्वी क्षेत्र डोटीमा जन्मिएर एक गजलकार कर्मको सिलसिलामा या अध्ययनको सिलसिलामा धनगढीमा आइपुगेको छ, कस्तो भेटाउनु भयो धनगढीको साहित्यिक माहौल?
धनगढीमा म पुगिसकेपछि यति बेला हामी प्रविधिको अलिकति विकास भइसकेको युगमा हामी पुगिसकेका छौँ, यो प्रविधिको युग हो र म डोटीमा बसिरहँदाखेरि पनि मैले एक दुई वर्ष यो सञ्चारका क्षेत्रमा काम गर्ने अवसर पनि पाएको छु र त्यो अनुभव मसँग छ र त्यो हुँदाखेरि म प्रविधिसँग जोडिन गएको, अलिकति प्रविधिसँग बढी नजिक भएकोले पनि म डोटीमै हुँदाखेरि पनि यो सामाजिक सञ्जालहरूतिर बढी सक्रिय रहने र त्यताबाट पनि एउटा पृथक प्रेरणा पाएको हुँ र धनगढीमा आइसकेपछि धनगढीमा एउटा छुट्टै प्रकारको माहौल भेटियो फेरि र ती गजल कोरिराख्ने मेरा अग्रजहरू, मैले सबैलाई अग्रज यति बेला भनेर सबैलाई सम्झिरहेको छु, म सबै अग्रजहरूलाई भेटाइसकेपछि आफूलाई अर्कै महसुस भयो। त्यसपछि मैले त्यो डोटीमा भइरहेको माहौलभन्दा यहाँको माहौल अलिक तातो बढी देखेँ, अलिकति यो फक्रिएको र धनगढी भनेको उसरी त यो विकासका दृष्टिकोणले र सबै क्षेत्रबाट हेर्दाखेरि सुदूरपश्चिमको केन्द्र मुटु पनि हो, त्यसैले सुदूरपश्चिमभित्रका अधिकांश व्यक्तित्वहरू र सफल व्यक्तित्वहरू चाहिँ धनगढीमा पुग्नुभएको छ र यही सफल व्यक्तित्वहरूसँग भेटघाट हुँदाखेरि साहित्यिक माहौल पक्कै पनि अलिकति बढी सृजनशील देखियो यहाँ।
अग्रजहरूलाई सम्झिराख्नु भएको छ यति बेला
पक्कै पनि।
सर्जकहरू नवसर्जकहरूलाई के चाहिँ हुन्छ सुझाव तपाईँको?
नवसर्जकहरूलाई मैले भन्ने के हो भने आफ्ना शब्द र कलमहरूमा हामीले पूर्ण विश्वास भएर एउटा सिर्जनाको जन्म गर्नुपर्छ र म पनि नवसर्जक नै हो र हामीले सकेसम्म नकारात्मकताभन्दा सकारात्मक बाटोमा हिँड्नुपर्छ र समाजमा विकृति फैलाउनभन्दा समाजको विकृतिलाई उन्मूलन गर्नका लागि यो साहित्यिक विधा भनेकै यस्तो विधा हो। गीत सङ्गीत र साहित्य भन्ने क्षेत्र यो क्षेत्र नै यस्तो हो कि हामीले समाज परिवर्तनका लागि यसरी हामीले यो प्रकारले यो भूमिका खेलेर हामीले समाज परिवर्तन गर्न सक्छौँ है भनेर हामीले भन्न सक्ने एउटा बाटो बनाउन सकौँ हामी सबै नवसर्जकहरू, यो साहित्यको बाटो गीत सङ्गीतको बाटोमा हिँडिरहेका सबै नवसर्जकहरू लाई मैले भन्ने कुरा के हो भने चाहिँ हामीले सकेसम्म समाजमा सकारात्मक किसिमको प्रभाव पारौँ है,
पक्कै पनि
त्यो किसिमले हामी अगाडि बढौँ भन्न चाहन्छु म सबैलाई।
हुन्छ, हाम्रो साहित्यिक भलाकुसारी अगाडि बढी नै रहनेछ, तर यति बेला भने अन्जु पन्तको सुमधुर स्वरमा सजिएको यही कर्णमधुर गीत लहरीलाई बर्साउँछु।
संगा
बेला तपाईँ कार्यक्रम स्पन्दनको साथमा हुनुहुन्छ। कार्यक्रम स्पन्दनमा आज हामीले हाम्रो स्टुडियोमा अतिथिको रूपमा गजलकार महेन्द्र मोचन रहस्यजीलाई निम्त्याएका छौँ। यति बेला उहाँसँग रात्रिकालीन साहित्यिक भलाकुसारीसँगै उहाँका गजल अनि मुक्तकहरूलाई सुनिरहेका छौँ। निकै दमदार गजलहरू लेख्नुहुन्छ, निकै भारी मुक्तकहरू गर्नुहुन्छ। यो चरणमा यति बेला भने पुनः उहाँको अर्को गजल सुन्छौँ।
हुन्छ। यस्तो विषम परिस्थितिमा हेर देश पढिएन भने, यस्तो विषम परिस्थितिमा हेर देश पढिएन भने, देश स्वयं बग्नेछ रगत बनेर देश पढिएन भने, यस्तो विषम परिस्थितिमा हेर देश पढिएन भने, भोलि जोखिनेछौ तिमी पनि कायरकै तराजुमा, भोलि जोखिनेछौ तिमी पनि कायरकै तराजुमा, यदि सत्ताको लुछाचुनी छोडेर देश पढिएन भने, देश स्वयं बग्नेछ रगत बनेर देश पढिएन भने, विकास निर्माणको धारमा हिँडिरहेकाहरू सुन, विकास निर्माणको धारमा हिँडिरहेकाहरू सुन, कहाँ पुगिएला मात्रै टायर बालेर देश पढिएन भने,
पढिएन भने
देश स्वयं बग्नेछ रगत बनेर देश पढिएन भने, यो फरक युग बुद्धको होइन हिटलरको पनि होइन, यो फरक युग बुद्धको होइन हिटलरको पनि होइन, केही सम्भव हुँदैन मात्रै बन्दुक बोकेर देश पढिएन भने, देश स्वयं बग्नेछ रगत बनेर देश पढिएन भने, यहाँ मृत्यु र क्रान्ति पढाइन्छ पाठशालाहरूमा, गजलको अन्तिम शेर, यहाँ मृत्यु र क्रान्ति पढाइन्छ पाठशालाहरूमा, के सिक्ला बालक क्रान्ति पढेर देश पढिएन भने, यस्तो विषम परिस्थितिमा हेर देश पढिएन भने, देश स्वयं बग्नेछ रगत बनेर देश पढिएन भने। धन्यवाद।
सुन्दर गजल कोर्नुहुन्छ पक्कै पनि। हामी यति बेला कार्यक्रम स्पन्दनको साथमा छौँ। कार्यक्रम स्पन्दनको निर्धारित समय लगभग हामीबाट उझेल पर्नै आँटेको छ। हामी बढीभन्दा बढी तपाईँका गजल अनि मुक्तक सुन्नेछौँ। यो चरणमा पुनः अर्को मुक्तक
हुन्छ। म यहाँलाई मुक्तक सुनाउँछु, लगातार दुईवटा मुक्तक सुनाउँछु मैले।
हुन्छ।
आमाले सिकाउनु भएको तैँले अस्ताउनु हुँदैन, आमाले सिकाउनु भएको तैँले अस्ताउनु हुँदैन, शान्ति छर्नु सकेसम्म मूर्खलाई रिझाउनु हुँदैन, आमाले सिकाउनु भएको तैँले अस्ताउनु हुँदैन, शान्ति छर्नु सकेसम्म मूर्खलाई रिझाउनु हुँदैन, हाँसी हाँसी ज्यान गए कुनै फरक नपर्ला बाबु, हाँसी हाँसी ज्यान गए कुनै फरक नपर्ला बाबु, तर गलत कुरालाई कहिले पनि अपनाउनु हुँदैन, आमाले सिकाउनु भएको तैँले अस्ताउनु हुँदैन, शान्ति छर्नु सकेसम्म मूर्खलाई रिझाउनु हुँदैन। अर्को मुक्तक। पिलपिल आँखामा आँसु र मन रोएको बेला, पिलपिल आँखामा आँसु र मन रोएको बेला, कसैको तितो वचनले जीवन रोएको बेला, पिलपिल आँखामा आँसु र मन रोएको बेला, मैले आमा बाहेक सच्चा सारथी भेटाएन कतै, मैले आमा बाहेक सच्चा सारथी भेटाएन कतै पनि, खुकुरीको डरले गर्दन रोएको बेला,
वाह वाह,
पिलपिल आँखामा आँसु र मन रोएको बेला, कसैको तितो वचनले जीवन रोएको बेला।
आमाको माया शब्दमा कोर्नु भएछ नि,
कोरिएको छ, यो पनि त्यो परिस्थितिले सिर्जना गरेको यो खेती हो भनौँ न। आमाको माया पक्कै पनि हामीले यसरी शब्दले वर्णन गरेर नपुग्न पनि सक्छ पुग्न त, र पनि मैले यो एउटा सानो प्रयास, तितो प्रयास गरेँ मैले,
तितो प्रयास, मिठो प्रयास। हामी लगभग कार्यक्रमको अन्तिम चरणमा छौँ। अन्त्यमा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
मैले यति बेला यो कार्यक्रम स्पन्दन सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरू र त्यसमा पनि गजलीय मनहरू अग्रजहरूलाई त मैले अग्रजहरूबाट सिक्नुपर्छ, अग्रजहरूलाई भन्नु केही छैन, र उहाँहरूले एउटा सकारात्मक किसिमको वातावरण सिर्जना गरेर नवसर्जकहरूलाई नयाँ नयाँ कृतिहरू सिर्जना गर्न सहजताको बाटो खोलिदिनुहोस् मैले भन्नुपर्ने उहाँहरूलाई यति हो मेरो आग्रह। उहाँहरूलाई
अग्रजहरूलाई
पछिल्लो समयमा के हुन थाल्यो भने साहित्यको क्षेत्रमा अलिकति विकृतिहरू बढ्न थाले, र त्यसमा पनि नवसर्जकहरूबाट जन्मिएका विकृतिहरूभन्दा अग्रजबाट जन्मिएका विकृतिले एउटा फरक किसिमको प्रभाव पार्छन् र त्यसले नकारात्मक ठुलो प्रभाव पार्छन्, त्यसैले अग्रजहरूले पनि एकदम आफ्नो कलम र कापीमा एकदम ख्याल गरेर आफ्ना शब्दहरूलाई एकदम खेलाएर समाजमा त्यसले कस्तो किसिमको प्रभाव पार्छ भनेर त्यो हेरेर मात्र सिर्जनाहरू सिर्जना गरिदिएपछि
हामी सर्जकहरुको लागि,
हामी नयाँ सर्जकहरुको लागि, नवसर्जकहरुको लागि, सबैका लागि त्यो प्रभावकारी हुन्छ। र नवसर्जकहरुले पनि सकेसम्म हामीले भाषा र साहित्य भन्ने चीज एकअर्कासँग सम्बन्धित कुरा हो, त्यसैले भाषा र साहित्यको इज्जत नजाओस् है भन्ने तवरले हामीले त्यो मध्यनजर गरेर सिर्जनाहरू हामीले कोर्न थाल्यौँ भने पक्कै हामी सफल हुन्छौँ। र तपाईँहरूले आफूले कोरेका सिर्जनाहरूमा आफू चाहिँ विश्वस्त हुनुहोस् र आफ्नो कलम तिखार्नमा आफै लागि पर्नुहोस्, त्यो तपाईँका लागि एउटा सफल प्रयास हुनेछ र पक्कै सफल हुनुहुनेछ र तपाईँको भविष्य पनि सुनिश्चित हुनसक्छ यदि तपाईँले एकदमै अब्बल किसिमका सिर्जनाहरू सिर्जना गर्न सक्नुभएछ भने। यति भन्छु मैले
महेन्द्रजी, तपाईँका गजल अनि मुक्तक सुन्दा सुन्दै 45 मिनट कटिसकेको पत्तै भएन छ। हेर्नुहोस् न, अब तपाईँसँग रात्रिकालीन गन्थन बलाकुसारी गर्दै साहित्यिक बागमा साहित्यिक फुलहरूलाई फुलाउने अझै रहर हुँदा हुँदै पनि कार्यक्रम स्पन्दनको निर्धारित समय तपाईँ हामीबाट छुटिसकेको छ। जाँदा जाँदै अन्त्यमा एउटा गजल सुन्छौँ।
आउँदा औषधि साथमा किनेर आउनु, आउँदा औषधि साथमा किनेर आउनु, बाले भनेका छन् दुनियाँ जितेर आउनु, आउँदा औषधि साथमा किनेर आउनु, अचेल खतरामा हिँडेको छु मृत्यु बोकेर, मृत्यु बोकेर अचेल खतरामा हिँडेको छु भने जस्तो सहज छैन आमा, उम्किएर आउनु बाले भनेका छन् दुनियाँ जितेर आउनु, पैतला खियाउँदा यो औकात रहन्न होला, पैतला खियाउँदा यो औकात रहन्न होला, भन्न त भनेकी छेउ तिमीले हिँडेर आउनु, बाले भनेका छन् दुनियाँ जितेर आउनु, आँखा उघारेरै निन्द्रा पुर्याउनु पर्छ यहाँ, आँखा आँखा उघारेरै निन्द्रा पुर्याउनु पर्छ यहाँ, बुझन प्रिया सपनामा कतिखेर आउनु, बाले भनेका छन् दुनियाँ जितेर आउनु, भोक चपाएर रोडमै सुत्ने गर्छु आजकल, अन्तिम शेर गजलको भोक चपाएर रोडमै सुत्ने गर्छु आजकल, मलाई अपनाउन हजार पटक सोचेर आउनु, आउँदा औषधि साथमा किनेर आउनु, बाले भनेका छन् दुनियाँ जितेर
आउनु। कति व्यस्त छ है जीवन, प्रियाको लागि अलिकति फुर्सद निकाल्न पनि सकिएन छ,
लगभग लगभग त्यस्तै छ भनौँ। यति बेला सोच्नुपर्ने परिस्थितिहरू, देशको अवस्था र आफ्ना व्यक्तिगत परिस्थितिहरू पनि त्यस्तै छन्, त्यसैले त्यो क्षेत्रलाई भन्दा अहिले यो क्षेत्रलाई बढी प्रायोरिटी मैले प्राथमिकता दिने गरेको छु।
हुन्छ, धेरै धेरै धन्यवाद, यति सन्नाहट रातिसम्म दुःख गरेर हाम्रो स्टुडियोसम्म आइदिनु भयो, धेरै धेरै आभार तपाईँप्रति।
यो मैले दुःख होइन, मेरा लागि एउटा सुनौलो स्वर्णिम अवसर यहाँले मलाई प्रदान गर्नुभयो, मैले हृदयबाटै जति ठुलो आभार प्रकट गरे पनि त्यो कम नै हुन्छ। मलाई यो अवसरका लागि यहाँले दिनुभएको यो अवसरप्रति मैले निकै आभार प्रकट गर्न चाहन्छु। मेरा लागि पनि समय छुट्याइदिनु भयो तपाईँले, यो पौने एक घन्टाको महत्त्वपूर्ण समय यो सुन्दर स्टुडियोमा बसेर हामीले मिठो भलाकुसारी र मेरा सिर्जनाहरूलाई मैले अग्रजहरू समक्ष राख्न पाएँ, नवसर्जकहरू समक्ष राख्न पाएँ, त्यो अवसर यहाँले जुटाइदिनु भयो, त्यो समय यहाँले जुटाइदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु म तपाईँलाई।
हुन्छ, धन्यवाद, धेरै धेरै धन्यवाद। गजलकार महेन्द्र मोचन रहक्षे महेन्द्र बमज्यूलाई र धन्यवाद यतिन्जेलसम्म रेडियो सुनि साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई र धन्यवाद प्रविधि संयोजनमा सहयोग गरिदिनुहुने मित्र आरडिजीलाई पनि धेरै धेरै धन्यवाद। लौ त श्रोता, आजलाई कार्यक्रम स्पन्दनको निर्धारित समय तपाईँ हामीबाट उजेल परिसकेको छ, तसर्थ ढिलो नगरिकन विदाईका हातहरू हल्लाइहाल्छु। त्योभन्दा पूर्व दोस्रो बिहिबार कार्यक्रम स्पन्दनको फेसबुक पेजबाट तपाईँका गजल अनि मुक्तकहरूलाई पोल्टा भरि भरेर साहित्यिक बागमा फुलाउनका निमित्त उपस्थित हुने बाचासहित तपाईँकै भावनात्मक साथी म चन्द्र थापा पनि आजको लागि यो कार्यक्रमबाट बिदा माग्छु। तपाईँको यो रात शुभ बितोस्। नमस्कार, शुभरात्रि।
शैक्षिक सत्र 2074 का लागि श्री त्रिनगर माध्यमिक विद्यालयमा भर्ना खुलियो। हाम्रा विशेषताहरू कक्षा एकदेखि दस सम्म निशुल्क भर्ना, पूर्ण निशुल्क पढाइ, निशुल्क परीक्षा शुल्क र नयाँ भर्ना हुने विद्यार्थीलाई निशुल्क पाठ्य पुस्तकको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने उपयुक्त शैक्षिक वातावरण, उच्च अनुशासन, पर्याप्त खेल मैदान र आफ्नै सुविधा सम्पन्न भवन, प्रावि तहमा